यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौँ। सुरुमा सुनौ यो आत्मिक भजन।
पीड़ा को उमारी भीतरा आइरहेछन्। आऊ अब फर्की पिताका तिमी, पिताले बोलाइरहेछन्।
श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँका दैनिक जीवनहरू ठिकठाकसँग चल्दैछन्। परमेश्वर को हुनुहुन्छ भन्ने कुरा तपाईँले आफ्नै जीवनद्वारा अनुभव गर्दै हुनुहुन्छ। श्रोता आउनुहोस्, आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्छु। जीवित ज्योतो महान दयालु परमेश्वर, प्रभु यो समय म यो रेडियो कार्यक्रमलाई तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस् र धेरै मानिसहरूलाई तपाईँले अन्धकारबाट तपाईँको ज्योतितर्फ दोहोर्याउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता, आज तपाईँहरूको बिचमा म प्रभु यीशु ख्रीष्टको बारेमा केही कुराहरू लिएर उपस्थित भएको छु। एकजना प्रचारकले आफूले येशूलाई किन विश्वास गर्छु भन्ने कुराको विषयमा प्रवचन सिद्धाइसकेपछि श्रोता मध्ये एकजनाले उनलाई आएर यसो भनी सोध्छन्, आज राति तपाईँले दिनुभएको वचन रोचक थियो, तर ख्रीष्टको बारेमा तपाईँले भन्नुभएको कुरा बाइबल धर्मशास्त्रबाटै लिएको छ। मलाई भन्नुहोस्, येशू यस संसारमा रहनु भएको कुराको बारेमा इतिहासले के भन्छ? उक्त प्रचारकले भने, हो, तपाईँले भन्नुभएको कुरा सही हो भन्दै आफ्नो हातमा भएका किताबहरू पल्टाउँदै जवाब दिन्छन् र उनी भन्छन्, इतिहासले येशू ख्रीष्टको बारेमा स्पष्ट रूपमा बताउँछ र यो प्रमाणित कुरा हो। तब उक्त श्रोताले ती प्रचारकलाई सोध्छन्, के म तपाईँसँग भएको किताब आफै पढ्न सक्छु त? र उनीलाई ती प्रचारकले आफूसँग भएको पुस्तक दिन्छन् र यसमा यसरी लेखिएको थियो, यहाँ पुरानो एसिया माइनरको एक प्रान्त बिथेनियाका रोमन प्रशासक प्लिब्नी द योङ्गरका पत्रहरूको पुस्तक छ। लिब्नीले रोमन सम्राट ट्राजनलाई उनको प्रान्तको घटना बारे लेख्दछन्। हेर्नुहोस्, यहाँ उनले नयाँ धर्म जसलाई इसाईहरूलाई कसरी सम्हाल्ने भनेर सल्लाह मागेका छन्। उनले उनीहरूको संख्यामा आएको तीव्र वृद्धि र तिनीहरूले कसरी आफ्ना अगुवा ख्रीष्टको नाममा लेखिएका भजन गाए भन्ने बारेमा उनी लेख्दछन्। लिप्नीले सो पत्र लगभग इस्वी सम्वत 110 पठाएका थिए। लिप्नीद्वारा लेखिएको पत्रले मानव ख्रीष्ट र उहाँका प्रेरितहरूका दिनमा उहाँको आस्थाको फैलावटको ऐतिहासिक प्रमाण दिन्छ। अचम्म मान्दै उक्त जवान मानिसले भने, मलाई अझै बताउनुहोस्, भन्नुहोस्। ती प्रचारकले अर्को पुस्तकको पाना पल्टाउँदै थपे, अर्को इतिहासकार लिप्नीका समकालीन टारसिट्स थिए। उनले लेखेका वार्षिक वृत्तान्त पुस्तक 15 र अध्याय 44 उनले रोमको जलिरहेको समयमा इसाईहरू प्रति नेरो राजामा रहेको घृणा र उनीहरू प्रतिको अत्याचारको बारेमा लेखेका छन्। टासिटसले क्रिश्चियन शब्द क्राइस्टबाट आएको बताउँछन्। उनले टाइबेरियसको शासनकालमा पेन्थियस पिलातसले इसाई धर्मका संस्थापक येशू ख्रीष्टलाई मृत्युदण्ड दिएको उल्लेख गरेका छन्। टासिटसले दिएका यी सबै विवरणहरू बाइबलमा दिएका ती घटना, नाम र ठाउँहरूसँग ठ्याक्कै मेल खान्छन्। धर्मगुरु, मैले यस्ता कुराहरू धर्म निरपेक्ष इतिहासमा थियो भन्ने कहिले थाहा पाइन, आगन्तुकले छक्क परेर भन्दछ। त्यसपछि धर्मगुरुले थप्छन्, म तपाईँलाई झन्डै इस्पी सम्बत 180 सेसल्सले इसाईहरूको विरोधमा पुस्तक लेखिएको कुरालाई ध्यान दिन अनुरोध गर्छु, जसले त्यति बेलासम्म इसाई धर्म शक्तिशाली बनिसकेको थियो भन्ने कुरा इङ्गित गर्दछ। यदि तपाईँलाई अझ पनि शंका छ भने के सम्झिनुहोस् भने यी चारवटा पुस्तक सुसमाचारहरू ती धर्म निरपेक्ष पुस्तकहरू जस्तिकै इतिहास हुन्। जब यी युवाले दुवै धार्मिक र धर्म निरपेक्ष इतिहासले येशू परमेश्वर पृथ्वीमा मानिसको रूपमा जीवन बिताउनु भएको थियो भन्ने कुरामा सहमत रहेको थाहा पाएपछि उनी येशू ख्रीष्ट एक वास्तविक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भन्ने विश्वस्त भएर गए। श्रोता, धेरै मानिसहरूको आज पनि यो जिज्ञासा छ कि येशू साँच्चै यो संसारमा आउनु भएको थियो। तर यदि तपाईँ र मैले इतिहास पढ्यौँ भने इतिहासले यो प्रमाणित गर्दछ, येशू यो संसारमा आउनु भएको थियो। र बाइबल धर्मशास्त्रलाई हामीले हेर्यौँ भने पुरानो नियम र नयाँ नियम दुवैलाई ख्रीष्टको अस्तित्व अनन्त कालदेखि रहिरहेको थियो, हिजो पनि थियो, आज पनि छ। येशू एक असल मानिस मात्र हुनुहुन्न थियो, उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो। येशूले आफ्नो देवत्वको बारेमा कस्तो दावी गर्नुभयो, यदि तपाईँहरूले मलाई साँच्चै चिन्नु भयो भने तपाईँहरूले मेरो पितालाई पनि चिन्नु हुने थियो भनेर प्रभु येशूले स्पष्ट रूपमा भन्नुभयो। यदि तपाईँहरूले परमेश्वर को हुनुहुन्छ भन्ने कुराको प्रश्नको उत्तर तपाईँमा छ भने तपाईँले येशूको जीवनलाई हेर्नुपर्छ। श्रोता, येशूले भन्नुभएको छ पवित्र धर्मशास्त्र बाइबलमा यूहन्ना 10:30 पिता र म एक हौ। परमेश्वर पिता र येशू पुत्र अनन्त कालदेखि सँगसँगै अस्तित्वमा रहनु भएको छ। कुनै समय थिएन जहिले येशू पितासँग हुनुहुन्न थियो। पिताले प्रत्येक व्यक्तिका लागि उहाँ उही प्रेम र माया बाँड्नुहुन्छ जुन येशूले पृथ्वीमा आफ्नो मानव जीवन बिताउँदा बाँड्नु भएको थियो। श्रोत साथी, अझ हामी गहिरेर हेर्नेछौ ख्रीष्टको बारेमा। ख्रीष्टको जीवन कथा अगमबाणीहरूको पूर्णताले स्पष्ट देखाउँछ। उहाँको जीवन कथा उहाँ जन्मनु अगाडि नै लेखिए। पुरानो नियमका अगमबाणीहरूले अग्रिम रूपमा ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानको स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्। नयाँ नियम भनेको उहाँको जीवनको कथा हो, अर्थात् येशूको जन्म र मृत्यु बीचको कथा हो। ख्रीष्ट जन्मनु भन्दा अगाडि बाँच्ने पुरानो नियमका अगमवक्ताहरूले मसीहको जीवनको बारेमा धेरै विशिष्ट अगमवाणीहरू गरेका थिए अनि ख्रीष्टको सांसारिक सेवाको सुरुमै मानिसहरूले उहाँको जीवनलाई पुरानो नियमको भविष्यवाणीसँग तुलना गर्दा गर्दै उनीहरूले के निष्कर्ष निकाले त हामीले मूसाले कानूनमा लेखेको भेट्टाएका छौँ, जसको बारेमा अगमवक्ताहरूले पनि लेखेका थिए। नासरतका येशू, यीशुका छोरा यूहन्ना 1:45। हाम्रा मुक्तिदाताले उहाँको पहिचान स्थापित गर्न पूरा भएका अगमबाडीहरूको लागि अपिल गर्नुभयो अनि मूसाबाट सुरु गरेर सबै अगमवक्ताहरूलाई उहाँले आफ्नो बारेमा सबै धर्म ग्रन्थमा जे उल्लेख भएको छ त्यही वर्णन गर्नुभयो। पूरा भएका अगमबाडीहरूले चित्त बुद्धो प्रमाण दिन्छन् भन्ने प्रतिज्ञा गरिएका मसीह येशू नै हुनुहुन्छ। श्रोता, हामीले पवित्र धर्मशास्त्र बाइबललाई नयाँ नियम र पुरानो नियमलाई हेर्यो भने पुरानो नियममा जुन भविष्यवाणी गरिएका थिए ती कुराहरू नयाँ नियममा पूरा भएका छन्। येशूको जन्मको बारेमा, उहाँको वंशज र जाति, कुन जातिबाट आउनुहुन्छ भनेर उहाँलाई अस्वीकार गर्ने मानिसहरूले नकार्ने छन् भन्ने कुराको बारेमा, उहाँको मृत्युको बारेमा, चिहानबाट उहाँको प्रस्थानको बारेमा, येशूका थोरै अगमवाणीहरू मात्र पुराण भएका होइनन् भन्ने कुराको बलियो प्रमाण छ। वास्तवमा उहाँको जीवनी अलौकिक माध्यमद्वारा पहिले नै लेखिएको थियो। साँच्चै येशू परमेश्वरका पुत्र हुनुहुन्छ भने प्रमाणहरूको अध्ययन गरेपछि हामीले हाम्रो जीवनमा परमेश्वर को हुने भन्ने बारेमा प्रार्थना पूर्वक निर्णय गर्नुपर्छ। यदि तपाईँहरूले पहिले नै गरिसक्नु भएको छैन भने के तपाईँ आफ्नो जीवन येशूको हातमा सुम्पिन चाहनुहुन्छ? श्रोत साथी, प्रभु येशूले यो संसारमा उहाँको पिताले जुन योजना गर्नुभएको थियो वा चाहना गर्नुभएको थियो त्यस अनुसारको मात्र जीवन उहाँले बिताउनु भयो, जसको खाका उहाँ जन्मनु भन्दा पहिले सयौं वर्ष अगाडि कोरिएको थियो। यस तथ्यमा सधैँ सचेत रहेर उहाँ जहिले पनि परमेश्वरको मार्ग निर्देशन प्रति संवेदनशील हुनुहुन्छ। ख्रीष्टले भन्नुभयो, म आफै केही पनि गर्दिन तर मेरा पिताले मलाई जे सिकाउनु भयो ती कुरा मात्र बोल्छु, किनकि म सधैँ उहाँलाई जहिले खुसी बनाउन त्यो मात्र गर्छु। अर्थात् यसरी भनिएको छ फेरि, म आफै केही पनि गर्दिन तर मेरा पिताले मलाई जे सिकाउनु भयो ती कुरा मात्र बोल्छु, किनकि म सधैँ उहाँलाई जेले खुसी बनाउँछ त्यही मात्र गर्छु। यो येशूको आफ्नै वचन थियो। परमेश्वरले येशूको जन्म भन्दा अगाडि नै उहाँको मानव जीवनको योजना वा खाका तयार बनाउनु भयो र परमेश्वरले हरेक मानवको लागि पनि योजना बनाउनु भएको छ, अर्थात् तपाईँ र मेरो लागि। उहाँलाई थाहा छ हामी हरेकले आफ्ना सबैभन्दा गहन इच्छाहरू पूरा गर्न सम्पन्न जीवन पाउन सक्छौ। एकजना व्यक्ति थिए, उनको नाम रे थियो। उनले आफूलाई परमेश्वरको योजनामा सुम्पिने कुरामा कहिले पनि निश्चित थिएनन्, उनले विश्वास गरेनन्। तर जब उनले कलेज कहाँ अध्ययन गर्ने भन्ने बारेमा ठूलो निर्णय गर्नु परेपछि उनले सो विषयमा पहिलो पटक परमेश्वरको मार्ग निर्देशनको लागि प्रार्थना गर्ने निर्णय। उनले धेरै दिनसम्म प्रार्थना गरेर केही जवाब सुन्ने प्रयास गरे। केही समयपछि उनले किन दोस्रो विकल्प छनौट गर्नुपर्छ भन्ने बारेमा एकदम स्पष्ट कारण देखा पर्यो। अलिक सस्तो तर ठूलो विश्वविद्यालय उनले पाए। कक्षाहरू सुरु भइसकेपछि क्याम्पस क्रुसेड फर क्राइस्ट नामक समूहसँग सम्बन्ध केही गजबका इसाईहरूसँग उनको परिचय भयो। अर्को दुई वर्षको अवधिमा उनीहरूसँगको अनुभवले उनको जीवन पुरै परिवर्तन भयो। रे आज पछाडि फर्केर हेर्छन्, उनले हरेक चोटि ठूलो निर्णयको सामना गर्दा दैवीय मार्गदर्शनको लागि प्रार्थना गरेको उल्लेख गर्दछन्। परमेश्वरले मेरो जीवनको पूर्ण रूपमा नयाँ क्षेत्रमा ढोका खोलिदिनु भयो। तपाईँहरू आफ्नो जीवनको लागि परमेश्वरको योजना कसरी थाहा पाउन सक्नुहुन्छ? परमेश्वरले विभिन्न तरिकाले तपाईँ हामीलाई अगुवाई गर्नुहुन्छ। श्रोता, पहिलो कुरो बाइबल धर्मशास्त्र भजन संग्रह अनुसार जीवनको मार्गदर्शक किताब कुन हो? तपाईँको वचन मेरो खुट्टाको लागि भजन सृष्टिकर्ताका अनुसार जीवनको मार्गदर्शक किताब बाइबल लेखिएको छ। भजन संग्रहका लेखक लेख्छन्, तपाईँको वचन मेरो खुट्टाको लागि बत्यो र मेरो बाटोको लागि उज्यालो, भजन संग्रह 119:105। परमेश्वरको वचनले हाम्रो दिमागमा पुनः ताजगी ल्याउँछ र हामीलाई अन्तर्दृष्टि प्रदान गर्छ। धर्म ग्रन्थको प्रार्थना पुनः अध्ययनको लागि नियमित समय हामीले सही प्राथमिकताहरू निर्धारण गर्ने उत्तम उपाय। अर्को कुरा भनेको ईश्वरीय परिस्थिति। परमेश्वरले हामीलाई दैवीय रूपमा निर्देशित परिस्थितिका माध्यमबाट पनि मार्ग निर्देशन गर्नुहुन्छ। भजन संग्रह 23 उहाँलाई असल गोठालाको रूपमा चित्रण गरिएको छ। गोठालोले भेडाहरूलाई हरिया उपत्यका र ढुङ्गनी टारहरू हुँदै डोर्याउँछ। उनी आफ्नो रेखदेखमा रहेका सबैलाई हरेक अनुबाट फाइदा उठाउन सिक्न सहयोग गर्न सक्षम छन्। हामीसँग त्यस्ता गोठाला छन् जो सदा हामी निकट छन्। तेस्रो, हृदयमा परमेश्वरको प्रत्यक्ष संचार। परमेश्वरले हाम्रो अन्तस्करणमा बोलेर पनि हामीलाई मार्गदर्शन गर्नुहुन्छ। आत्माले तपाईँहरूको हृदयको आँखा खोलिदिन सक्छ। Ephesians 1:18 हामी परमेश्वरसँग जति धेरै निरन्तर कुराकानी गर्ने गर्छौँ त्यति नै बढी उहाँ हामीलाई मार्गदर्शन गर्न सक्नुहुन्छ। उहाँ हाम्रा भित्री प्रभाव र हाम्रा तर्क र निर्णय दुवैलाई आकार दिनुहुन्छ ताकि हामी आफूले लिनुपर्ने अर्को कदम स्पष्ट देख्न सक। श्रोता, आज हामीले परमेश्वरको बारेमा, प्रभु यीशु ख्रीष्टको बारेमा ऐतिहासिक तथ्य र उहाँ कस्तो हुनुहुन्छ भन्ने विषयमा छलफल गर्यौं र आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँका कुनै जिज्ञासाहरू छन् भने कृपया गरेर हामीलाई लेखेर पठाउनु होला। परमेश्वरले तपाईँलाई आशिष दिउन्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म प्रस्तुता धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। श्रोता, आज म तपाईँको बीचमा स्वास्थ्य सम्बन्धी सन्देश लिएर आएको छु। आजको स्वास्थ्य सम्बन्धी सन्देशको शीर्षक रहेको छ, मधुमेह के हो, यसबाट कसरी बाँच्ने, मधुमेहको लक्षणहरू के हुन्। श्रोता, मधुमेह रोगलाई चिनी रोग, सुगर वा डायबिटिजको नामले चिनिन्छ। मधुमेह अहिलेको समयमा अधिकांश मानिसहरूमा भएको छ। दिनानुदिन अनेक किसिमका रोगहरू बढिरहेका छन्। विभिन्न ठाउँमा विभिन्न नामका हस्पिटलहरू खुल्नेको संख्या दिनानुदिन उत्तिकै बढिरहेको छ। विभिन्न कारणले गर्दा किसानहरू पनि अर्ग्यानिक खेती गर्न छोडिसकेका छन्। अर्ग्यानिक खेती गर्ने किसानहरूको संख्या घटिरहेको छ र बजारमा विभिन्न किसिमका विषादीहरू प्रयोग गरी उत्पादन गरिएको खाद्यान्नहरू किनेर खानुपर्ने हामी सबैको बाध्यता छ र त्यही विषादीयुक्त खाना हामी दैनिक खाइरहेका हुन्छौँ। मधुमेह रोग हाम्रो शरीरको रगतमा भएको सुगर अर्थात् गुलियो पदार्थ या भनौँ ग्लुकोजको मात्रालाई बुझाउँछ। हामी जति पनि खानाहरू खान्छौँ ती सबै हाम्रो शरीरले एसिड र इन्जाइमसँग मिश्रण गरी पचाउने काम गर्दछ। उक्त खाएको खाना डाइजेस्ट भए पनि यस शरीरमा एक किसिमको सुगर अर्थात् गुलियो पदार्थ उत्पन्न हुँदछ जसलाई ग्लुकोज भनिन्छ। हामीले खाएको खानाबाट पाइने पोषण तत्त्वहरू यसरी नै सधैँ ग्लुकोजमा परिणत हुने गर्छ। यसपछि प्यान्क्रियास ग्रन्थीले इन्सुलिन हार्मोन निकाल्न सुरु गर्छ र इन्सुलिनले सो ग्लुकोजको मात्रालाई इनर्जी बनाएर रगत मार्फत हाम्रो शरीरभरि पठाउने गर्छ। जब प्यान्क्रियासमा इन्सुलिन हार्मोनको मात्रा कम हुन्छ तब रगतमा ग्लुकोज वा चिनीको मात्रा बढ्दछ र हाम्रो शरीरको अन्ध अङ्गहरूलाई असर गर्न थाल्छ, जसमा आँखा, मृगौला र मुटुलाई बढी असर गर्दछ। हाम्रो प्यान्क्रियास पाचन ग्रन्थीबाट इन्सुलिन हार्मोन बनिने गर्छ। इन्सुलिनको काम खानामा रहेको ग्लुकोजको मात्रालाई शरीरमा इनर्जी दिनु हो। यही हार्मोनको कारणले हाम्रो रगतमा भएको सुगरको मात्रा सधैँ कन्ट्रोलमा बसेको हुन्छ। डायबिटिज मुख्य दुई प्रकारको हुन्छ। टाइप एक डायबिटिज भन्नाले शरीरमा इन्सुलिन हार्मोन नबन्नु भन्ने बुझिन्छ। यो विशेष गरी बाल बच्चाहरूमा 5-6 वर्ष भन्दा माथि 17-18 वर्षसम्मकालाई हुने गर्छ। प्यान्क्रियास ग्रन्थीमा इन्सुलिन बनिने कोशिकाहरू नष्ट भएर जान्छन् र इन्सुलिन मार्फत हार्मोन बन्न सक्दैन। यो इन्सुलिन नबन्ने कारणहरू मध्ये पहिलो वंशानुगत कारण हुन्छ भने दोस्रोमा विभिन्न भाइरसहरूको संक्रमणको कारणले हुने गर्छ। यस्ता कारणहरूले सानै उमेरमा इन्सुलिन बनिने कोशिकाहरू नष्ट भएर जान्छ। यो हुँदा इन्सुलिन हार्मोन जीवनभरि इन्जेक्सन मार्फत दिनुपर्ने बाध्यता पनि बन्न सक्छ। टाइप दुई डायबिटिज धेरैको कमन डायबिटिज हो। यो मधुमेह हर कोहीलाई हुने गरेको पाइन्छ। यो प्रकारको डायबिटिजमा शरीरमा इन्सुलिन बनिरहेको हुन्छ तर आवश्यकता भन्दा अत्याधिक कम वा बढी बनिन्छ, तर नर्मलमा हुँदैन। यो प्रकारका मधुमेह हुँदा शरीरमा सही तरिकाले काम नगर्ने प्रकारको इन्सुलिन बनिने गर्छ। त्यसैले प्राय धेरैलाई यो टाइप 2 डायबिटिज हुने गरेको पाइन्छ। टाइप 2 डायबिटिज हुने कारणहरू विभिन्न हुन्छन्, जसमध्ये शारीरिक कसरतको कमी, विभिन्न रेडिमेड खानाहरूको सेवन, अत्याधिक मासुको सेवन। डायबिटिज हुने मुख्य कारणहरू मध्येमा एक वंशानुगत समस्या पनि रहेको छ। डायबिटिजका लक्षणहरू के हुन् हामी यहाँ हेर्नेछौँ। श्रोता, डायबिटिज हुँदा बढी तिर्खा लाग्ने हुन्छ किनभने शरीरमा भएको पानी र सुगरको मात्रा बारम्बार दिसा पिसाबाट सकिने गर्छ र हाम्रो शरीरलाई पानीको आवश्यकता बढी पर्दछ र तिर्खा लागिरहन्छ। तर तिर्खा लाग्दैमा डायबिटिज भयो भनेर आत्तिहाल्नु पर्दैन र ख्याल भने गर्नुपर्दछ। आँखाको क्षमता कम हुन्छ, टाढासम्म नदेखिने मधुरो हुने जस्ता समस्याहरू आउने गर्छ। कुनै पनि वस्तु चिन्न धेरै बेर ठम्याउनु पर्ने हुन्छ। डायबिटिजको सुरुवाती लक्षणहरू: अचानक शरीरको वजन कम भएर आउँछ, रुगाखोकी लाग्यो भने हत्तपत्त निको हुँदैन, हात खुट्टाको छालामा र यौनाङ वरिपरिको छालामा चिलाउने किसिमका घाउ खटिरा आउँदछ र यो निको नहुने हुन्छ। भोक अत्याधिक लाग्ने गर्छ, शरीरमा कुनै चोट लाग्यो भने हत्तपत्त निको हुँदैन, पिसाब गर्दा पिसाब गरेको जमिनमा कमिला लाग्दछन्, कारण पिसाबमा ग्लुकोजको मात्रा यानि कि गुलियो पदार्थ गएको हुन्छ र कमिला लाग्ने गर्छ। रिङटा लाग्ने, शरीर कमजोर हुने, निन्द्रा लागे जस्तो हुने लक्षणहरू देखा पर्दछन्। यदि यस्ता लक्षणहरू देखिने सुरु भए तुरन्त आफ्नो सुगर लेभल टेस्ट गराइहाल्नुपर्छ। सुगरको लेभल बिहान केही नखाँदा 100 र खाना खाएपछि 125 हुनु पर्दछ। यो भन्दा माथि गए शरीरमा सुगर बढ्न सुरु भएको बुझिन्छ। सुगर लेभल बढेको अवस्था आएमा शारीरिक कसरत गर्न सुरु गरिहाल्नुपर्छ, शरीरबाट पसिना निकाल्नु पर्दछ, काम गर्नुपर्छ, जिम गर्नुपर्छ, कम क्यालोरी वाला खानाहरू खानु पर्दछ, गुलियो चिजको सेवन पटक्कै गर्नु हुँदैन, मासुको सेवन गर्नु हुँदैन, सब्जीमा हरियो सागपात, लहराहरू, बोडीहरू, ताजा फलफुल, जुन गुलियो नहुने किसिमका चना, मटरहरू उमारेर खाने गर्नुपर्छ। सुगर हुनेहरू हामीले करेलाको सब्जीको झोल खानुपर्छ, करेलाको जुस नियमित खानुपर्छ। यसले सुगर लेभललाई बढ्न दिँदैन। मेथीको दानालाई पिसेर पाउडर बनाएर हरेक दिन बिहान एक चम्चा तातो पानीको साथ पिउने गर्नुपर्छ। कार्बोहाइड्रेट पाइने खानाहरू खानु हुँदैन। तपाईँले सुन्नुभएको होला, जामुन यो सुगरको बिरामीको लागि अत्यन्त राम्रो औषधि हो। तिर्खा धेरै लाग्छ, पिसाब आइरहन्छ, आँखा मधुर हुने, कुनै चिज ठम्याउन गाह्रो हुने, जति धेरै सुते पनि थकाई मात्रै लाग्ने, अल्छी लाग्ने, यस्ता समस्या देखिए तुरन्तै जाँच गराउन जानु पर्दछ। बाहिरका खानाहरू खानु हुँदैन। शाकाहारी सब्जीमा बल गर्नुपर्छ। दैनिक 2-3 घन्टा काम गरेर पसिना बगाउनु पर्दछ। त्यसो गर्दा सुगरको मात्रालाई लेभलमा राख्न सकिन्छ। हस्त श्रोता, आजको लागि स्वास्थ्य सम्बन्धी सन्देश यति नै।
श्रोता, घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश र पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।